तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो असार 31 गते 2024। विषय वास्तविकता स्वर्णपाठ यसैया। तपाईँका मानिसहरूले साँच्ची नै तपाईँको कुरा कहिले सुनेन्? तपाईँले बताएका कुराहरूमा कहिले ध्यान दिएर सुनेन्? कसैले पनि तपाईँ जस्तो परमेश्वर देखेका छैनन्। तपाईँ बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्। यदि मानिसहरूमा धैर्य भए अनि तपाईँको सहयोग पर्खेको भए तिनीहरूका लागि तपाईँले महान कुराहरू गरिदिनुहुने थियो। उत्तरदायी पढाए कोरिन्थी। तर जस्तो शास्त्रमा लेखिएको छ, कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्तासम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएको छ। परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएको छ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गम्भीर रहस्य समेत आत्माले बुझ्छ। जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खालि त्यो आत्मा जुन मानिसभित्र रहन्छ त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन, तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। अब हामीले संसारमा भएको आत्मा पाएका छैनौ, तर हामीले परमेश्वरबाट आत्मा पाएका छौँ। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनुभएको कुराहरू जान्न सकौँ भनेर पाएका हो। जब हामी यी कुराहरू गर्छौँ, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौँ, हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौँ। आत्मिक चिजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौँ। जो मानिस आत्मिक छैन, उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खतापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किनकि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। तर आत्मिक मानिस सबै कुराहरू फुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छ, परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसैले अराउन सक्छ? पाँच सेरमन बाइबलबाट हिब्रू। विश्वासद्वारा हामी बुझ्दछौ कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जुन दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो। मत्ती। त्यो समय येशु विश्रामको दिनमा अन्यका खेतहरूबाट जानुहुँदै थियो। त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशु कहाँ ल्याए। ऊ अन्तो थियो अनि बोल्न पनि सक्दैनथ्यो, किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, निश्चय नै यी मानिस नै दावका पुत्र हुन् जसलाई परमेश्वरले हामी कहाँ पठाउने प्रतिज्ञा गर्नुभएको थियो। जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने, तब तिनीहरूले भने, येशूले मानिसहरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो। येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ, त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन, त्यसरी नै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। त्यही दिन येशु बाहिर गएर जिलरको छेउमा बस्नुभयो। उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए, यसकारण उहाँ एउटा डुङ्गामा चढ्नुभयो। सबै मानिसहरू चाहिँ किनारमा बसेका थिए। उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, केही किसान ब्याउ छरलाई निस्क्यो। जब तिनीले ब्याउ छर्दै थिए, केही बिहरू बाटोतिर परे, चरा चुरुङ्गी आएर ती बिहरू खाए। केही बिहरू नभएको कारणले बिहरू चाँडै उम्रन थाले, जटानमय खेतमा झरे। जमिन त्यति गहिरो थिएन, तर जब घाम लाग्न थाल्यो, ती बिरुवाहरू प्रचण्ड घामले सुकेर गए, किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बिहरू काँडा दालीमा खसे। जब काँडाहरू बढ्दै गए, तिनीहरूले ती बिरुवाहरूलाई उम्रन दिएनन्। कतिपय बिहरू मलिलो माटोमा खसेका थिए, अनि ती बिहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले 100, कतिपय 60, अनि कतिपयले 30 सुना फल फलाए। ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन। चेलाहरू आएर येशूलाई सोधे, तपाईँले उपदेश गर्न दिनुहुँदा तपाईँले किन उखानहरू भन्नुभएको? येशूले जवाफ दिनुभयो, स्वर्गको राज्यको सत्य रहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्न सक्छौ, तर अरूहरूले ती जान्न सक्दैनन्। यसैले ती मानिसहरूलाई उपदेश दिए, म उखानहरू भन्नेछु, तिनीहरू हेर्दछन् तर देख्दैनन्, तिनीहरू सुन्छन् तर बुझ्दैनन्। हो, यी मानिसहरूको हृदय कठोर भएको छ, कान भएर पनि यिनीहरू सुन्न अस्वीकार गर्छन्। तिनीहरूका आँखा तापनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, आफ्ना कानले सुन्दैनन्, तिनीहरूका हृदयले बुझ्दैनन्। होइन भने तिनीहरू म कहाँ आउने थिए, सुन्ने थिए, अनि म तिमीहरूलाई निको पार्ने थिए। युहन्ना, कसैले पनि परमेश्वरलाई कहिले देखेका छैनन्, तर यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ, अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ। हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनुहुन्छ। हामी यो जान्दछौ किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नुभएको छ। प्रकाश, येशू ख्रीष्टको अभिमानी हो। परमेश्वरले येशूलाई यी कुराहरू अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक युहन्नालाई यी कुराहरू दर्शनका निम्ति आफ्ना स्वर्गदूत पठाउनुभयो। प्रकाश, तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखे। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन, अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखे। यो पवित्र नगर नयाँ यरुसलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिङ्गारिएकी दुलहिन जस्तै बनाइएको थियो। मैले सिंहासनबाट आएको ठुलो आवाज सुने। त्यो आवाजले भन्यो, अब परमेश्वरको भवन मानिसहरूसँग छ, उनी तिनीहरूसँग रहेनछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। परमेश्वरले तिनीहरूको आँखाबाट जम्मे आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए। उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, हेर, अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, यसलाई ले, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्। उहाँ जो सिंहासनमा हुनुहुन्थ्यो उहाँले मलाई भन्नुभयो, अब सिद्धि हो, म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हो। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबाट सित्तैमा दिनेछु। कुनै मानिस जसले विजय प्राप्त गर्छ यो सबै प्राप्त गर्नेछ, अनि म उसको परमेश्वर हुनेछु अनि ऊ मेरो छोरो हुनेछ। ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर यरुसलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट तलतिर बढिरहेथ्यो। मैले नगरमा मन्दिर देखिन, सर्वशक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुम्मा थियो। नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाहिँदैनथ्यो, किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भिडाको पाठा नगरको बत्ती हो। संसारका राष्ट्रहरू नगरको प्रकाशमा हेर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउनेछन्। नगरको रोकाहरू कुनै दिन बन्द रहेन, किनभने त्यहाँ रात छैन। राष्ट्रहरूका महानता अनि सम्पत्ति त्यो नगरमा ल्याइनेछ। नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झुटो बोल्छ यो नगरमा कहिले प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नौ भेडाका पाठाको पुस्तकमा लेखिएको छ नगरमा प्रवेश गर्नेछन्। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। सबै वास्तविकता ईश्वर र उहाँको सृष्टिमा छ, सामञ्जस्यपूर्ण र अनन्त। उहाँले जे सृष्टि गर्नुहुन्छ त्यो असल छ र जे बनाएको छ त्यो उहाँले नै बनाउनुहुन्छ। वास्तविकता आध्यात्मिक, सामञ्जस्यपूर्ण, अपरिवर्तनीय, अमर, दिव्य, अनन्त हो। आध्यात्मिक कुनै पनि वस्तु वास्तविक, सामञ्जस्यपूर्ण वा शाश्वत हुन सक्दैन। पाप, रोग र मृत्यु आत्माको अनुमानित एन्टिपोडहरू हुन् र वास्तविकताको विरोधाभास हुनुपर्छ। यसको विज्ञानमा हुनुको वास्तविकता र क्रम बुझ्नको लागि तपाईँले वास्तवमा सबै कुराको ईश्वरीय सिद्धान्तको रूपमा भगवानलाई गणना गरेर सुरु गर्नुपर्छ। आत्मा, जीवन, सत्य, प्रेम एकको रूपमा संयोजन र परमेश्वरका लागि धर्मशास्त्रीय नामहरू हुन् सबै पदार्थ, बुद्धि, बुद्धि, अस्तित्व, अमरता, कारण र प्रभाव ईश्वरको हो। यी उहाँका गुणहरू हुन् अनन्त ईश्वरीय सिद्धान्त, प्रेमको अनन्त अभिव्यक्तिहरू। कुनै पनि बुद्धि बुद्धिमानी छैन तर उहाँको बुद्धि, कुनै सत्य सत्य छैन, कुनै प्रेम प्यारो छैन, जीवन जीवन हुन तर ईश्वरीय हो, राम्रो छैन तर असल परमेश्वरले दिनुहुन्छ। ईश्वरीय मेटाफिजिक्स जसरी आध्यात्मिक सम्झमा प्रकट हुन्छ स्पष्ट रूपमा देखाउँछ कि सबै मन हो र त्यो मन ईश्वर हो। सर्वशक्तिमानता, सर्वव्यापीता, सर्वविज्ञान अर्थात् सबै शक्ति सबै उपस्थिति सबै विज्ञान तसर्थ सबै यथार्थमा मनको अभिव्यक्ति हो। हाम्रा भौतिक मानव सिद्धान्तहरू विज्ञानको अभावमा छन्। ईश्वरको वास्तविक समझ आध्यात्मिक हो। यसले विजयको जिहान लुट्छ। यसले झुटा प्रमाणहरू नष्ट गर्दछ जसले सोचलाई भ्रामक बनाउँछ र अन्य देवताहरू वा अन्य तथाकथित शक्तिहरू जस्तै पदार्थ रोग पाप र मृत्यु एक आत्माको उच्च वा विपरीतलाई औल्याउँछ। सत्य आध्यात्मिक रूपमा चिनिने वैज्ञानिक रूपमा बुझिन्छ। यसले त्रुटिलाई बाहिर निकाल्छ र बिरामीहरूलाई निको पार्छ। आत्माले समझ प्रदान गर्दछ जसले चेतनालाई माथि उठाउँछ र सबै सत्यमा लैजान्छ। वचन र चैताले यसो भने उच्चमा भएका परम प्रभु धेरै पानीको कोलाहल भन्दा हो समुद्रका शक्तिशाली छालहरू भन्दा शक्तिशाली हुनुहुन्छ। आध्यात्मिक ज्ञान आध्यात्मिक राम्रोको विवेक हो। बुझाइ वास्तविक र अवास्तविक बीचको सीमाङ्कनको रेखा हो। आध्यात्मिक बुझाइले मन जीवन सत्य र प्रेमलाई प्रकट गर्छ र क्रिस्चियन विज्ञानमा ब्रह्माण्डको आध्यात्मिक प्रमाण दिँदै ईश्वरीय भावनालाई देखाउँछ। यो बुझाइ बौद्धिक हुन्न विद्वान प्राप्तिको परिणाम हुन्न यो प्रकाशमा ल्याएका सबै चिजहरूको वास्तविकता हो। भौतिक इन्द्रियहरूले ईश्वरको कुनै प्रमाण प्राप्त गर्न सक्दैनन्। तिनीहरूले न त आँखाबाट आत्मालाई देख्न सक्छन् न कानद्वारा सुन्न सक्छन् न त तिनीहरूले आत्मालाई महसुस गर्न सक्छन् न स्वाद लिन सक्छन्। अझ सूक्ष्म र अशुद्ध भौतिक तत्त्वहरू पनि यी इन्द्रियहरूको ज्ञानभन्दा बाहिर छन् र उनीहरूलाई सामान्य रूपमा श्रेय दिएका प्रभावहरूद्वारा मात्र जानिन्छ। क्रिस्चियन विज्ञानका अनुसार मानिसको एकमात्र वास्तविक इन्द्रियहरू आध्यात्मिक हुन् ईश्वरीय मनबाट निस्कने विचार ईश्वरबाट मानिसमा जान्छ तर न त संवेदना वा रिपोर्ट भौतिक शरीरबाट दिमागमा जान्छ। अन्त संचार सधैँ परमेश्वरबाट उहाँको विचार मानिस हो। कुरा संवेदनशील छैन र राम्रो वा नराम्रो आनन्द वा पीडाको जानकार हुन सक्दैन। मानिसको व्यक्तित्व भौतिक हुन्न। मानिसहरूले प्रमुदवन भनाइमा नभई यहाँ र अहिले मात्र प्राप्त गर्ने यो विज्ञान यो समय र अनन्तको लागि हुनुको ठुलो तथ्य हो। सत्यलाई बुझ्नु अघि सत्यको आध्यात्मिक ज्ञान प्राप्त गर्नु पर्दछ। हामी इमान्दार निस्वार्थी मायालु र नम्र भएकाले मात्र यो भावना आत्मसात हुन्छ। इमान्दार र असल हृदयको माटोमा बिउ छर्नु पर्छ नत्र यसले धेरै फल फलाउँदैन किनकि मानव प्रकृतिमा रहेको स्वाइनी स्तवले यसलाई जराइदेखि उखेल्छ। येशूले भन्नुभयो तिमीहरू गल्ती गर्छौ धर्मशास्त्र जान्दैनौ। धर्मशास्त्रको आध्यात्मिक अर्थले वैज्ञानिक अर्थलाई बाहिर ल्याउँछ र मार्गको सुसमाचारको अन्तिम अध्यायमा उल्लेख गरिएको नयाँ भाषा हो। प्रकाश 21:1 हामी पढ्छौ तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखे। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। प्रकाशकले मृत्यु नामक मानव अनुभवमा संक्रमणकालीन अवस्था पार गरेको थिएन तर उहाँले पहिले नै नयाँ स्वर्ग र नयाँ पृथ्वी देख्नु भएको थियो। सेन्ट जोनलाई यो दर्शन कुन अर्थमा आयो हेर्नको लागि भौतिक दृश्य अङ्कहरू मार्फत होइन अप्टिक्स यति अद्भुत दृश्य लिन अपर्याप्त छ कि यो नयाँ स्वर्ग र नयाँ पृथ्वी स्थलीय वा आकाशीय भौतिक वा आध्यात्मिक थियो। तिनीहरू पहिले हुन सकेनन् किनभने अन्तरिक्षको मानव भावनाले यस्तो दृश्य बुझ्न असमर्थ छ। प्रकाशक हाम्रो अस्तित्वको विमानमा हुनुहुन्थ्यो जबकि अझै आँखाले देख्न नसक्ने कुराहरू हेर्दै थिए, जुन प्रेरणाविहीन विचारको लागि अदृश्य छ। पवित्र लेखकको यो गवाहीले विज्ञानमा यो तथ्यलाई निरन्तरता दिन्छ कि एक मानव चेतनाको लागि स्वर्ग र पृथ्वी, त्यो चेतना जुन ईश्वरले प्रदान गर्दछ, आध्यात्मिक हो, जबकि अर्को अप्रकाशित मानव दिमाग दृष्टि भौतिक हो। यसले निर्विवाद रूपमा देखाउँछ कि मानव दिमागले के अर्थ र आत्माले अवस्था र चेतनाको चरणहरूलाई संकेत गर्दछ। यस वैज्ञानिक चेतनाको साथमा अर्को प्रकटीकरण थियो, स्वर्गबाट घोषणा पनि, सर्वोच्च सद्भाव कि ईश्वर, सद्भावको ईश्वरीय सिद्धान्त सधैँ मानिसहरूसँग हुनुहुन्छ र तिनीहरू उहाँका मानिसहरू हुन्। यसरी मानिस अब एक दुखी पापीको रूपमा लियो, तर परमेश्वरको धन्य सन्तानको रूपमा। किनभने स्वर्ग र पृथ्वीको सेन्ट जोनको भौतिक भावना हराएको थियो र यो गलत अर्थको स्थानमा आध्यात्मिक भावना थियो, व्यक्तिपरक अवस्था जसद्वारा उहाँले नयाँ स्वर्ग र नयाँ पृथ्वी देख्न सक्नुहुन्थ्यो, जसमा वास्तविकताको आध्यात्मिक विचार र चेतना समावेश छ। यो वर्तमान अस्तित्वको अवस्थामा पुरुषहरूका लागि अस्तित्वको यस्तो मान्यता हो र भएको छ भन्ने निष्कर्षमा पुग्नको लागि यो धर्मशास्त्रीय अधिकार हो कि हामी मृत्यु, शोक र पीडाको अन्त्यको बारेमा यहाँ र अहिले सचेत हुन सक्छौ। यो साँच्चै निरपेक्ष क्रिस्चियन विज्ञानको एक पूर्वाभास हो। मन रहन गर, प्रिय विधि, यो अस्तित्वको वास्तविकता अवश्य कुनै न कुनै रूपमा प्रकट हुनेछ। त्यहाँ कुनै पीडा हुने छैन र सबै आँसु पुछिनेछ। जब तपाईँ यो पढ्नुहुन्छ, यीशुका शब्दहरू सम्झनुहोस्, परमेश्वरको राज्य तपाईँभित्र छ, त्यसैले यो आध्यात्मिक चेतना वर्तमान सम्भावना हो। हामी वास्तविक र अनन्तको बारेमा जानौ र आत्माको शासनको लागि तयारी गरौ। स्वर्गको राज्य विश्वव्यापी सद्भावको शासन र शासन जुन हराउन सकिँदैन वा सधैँको लागि अदृश्य रहन सक्दैन। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक यसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता, यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।